यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रतिपक्षी दलहरूद्वारा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्च स्तरीय छानबिन आयोगको माग गर्दै संसद बैठक अवरूद्ध। आरोही कामिरिता शेर्पाद्वारा 31 पटक सगरमाथाको सफल आरोहण। बाजुराको जगन्नाथ गाउँपालिका काँडाकोटमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु। र अफ्रिकी मुलुक नाइजेरियाको बेन्यू राज्यमा भएको आक्रमणमा 30 जना भन्दा बढ़ीको मृत्यु।
विदेश गए परि चिन्ता किन गर्ने, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने, जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस् डेटा चलाउनुहोस् संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्च स्तरीय छानबिन आयोगको माग गर्दै प्रतिपक्षी दलहरूले संसद बैठक अवरूद्ध गरेका छन्। सभाको आजको बैठक शुरू भए लगत्तै प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लगायतले गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरोध गरेका हुन्। अवरोधपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गर्नुभएको बैठक बस्न नसकेपछि सूचना टाँस गरेर 2:30 बजेसम्मका लागि स्थगित गरिएको थियो। 2:30 बजेसम्मका लागि स्थगित गरिएको बैठक पुनः बस्न नसकेपछि दोस्रो पटक सूचना टाँस गरी भोलि बिहान 11 बजेसम्मका लागि बैठक स्थगित गरिएको छ। प्रतिनिधि सभाको आज बिहान 11 बजेको बैठक शुरू हुने बित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध शुरू गर्नुभएको थियो। सभामुख घिमिरेसँग समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुन र रासोपाका सांसद शिशिर खनालले घटनाको निष्पक्ष छानबिनका लागि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग गर्नुभयो। बैठकमा सभामुख घिमिरेले नियमित कार्यसूचीमा जान र विषय उठाउन सहयोग गर्न प्रतिपक्षी दलका सांसदहरूलाई पटक पटक आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदहरूले बैठकमा अवरोध जारी राख्नुभयो। त्यसपछि सभामुख घिमिरेले बैठकमा सत्तापक्षीय दल नेपाली कंग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए पनि प्रतिपक्षी दलका सांसदहरू उठेर नाराबाजी शुरू गरेपछि सभामुख घिमिरेले बैठक स्थगित गर्नुभएको थियो। संसद अवरूद्ध भएपछि सभामुख घिमिरेले सभा सुचारू गर्नका लागि दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको थियो। छलफलमा प्रतिपक्षले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्रीको राजीनामा र उच्च स्तरीय छानबिन आयोग गठनको अडान कायम राखेपछि बैठक बस्न नसकेको हो। सरकारले छात्रवृत्ति परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने 572 मिलियन जापानी एन अर्थात करिब 53.76 करोड़ रूपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जापान सरकारबाट प्राप्त हुने अनुदान रकम स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूमा छात्रवृत्ति प्रदान गर्न प्रयोग हुने जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले नेपाल कृषि अनुसन्धान परिषद र गणतन्त्र कोरियाको ग्रामीण विकास प्रशासन बीच नेपालको कृषि क्षेत्रमा अनुसन्धान र प्रविधि हस्तान्तरणमा सहकार्य गर्ने सम्बन्धी समझदारी र रोजगार अनुमति प्रणाली ईपीएस मार्फत नेपाली नागरिकलाई रोजगारीका लागि गणतन्त्र कोरिया पठाउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गरेको छ।
नेपाल कृषि अनुसन्धान परिषद र गणतन्त्र कोरियाको रुरल डेभलपमेन्ट एडमिनिस्ट्रेशन बीच हस्ताक्षर हुने नेपालको कृषि क्षेत्रमा अनुसन्धान र प्रविधि हस्तान्तरणमा सहकार्य गर्ने सम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने र उक्त समझदारी पत्रमा समकक्षीलाई हस्ताक्षर गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालय अख्तियारी प्रदान गर्ने निर्णय भएको छ। काठमाडौँ तराई मधेस द्रुत मार्ग सड़क आयोजना लागि दक्षिणकाली नगरपालिका, गोदावरी नगरपालिका, बागमती गाउँपालिका, भीमभेदी गाउँपालिका र बकैया गाउँपालिकामा करिब 213 रोपनी जग्गा प्राप्ति गर्न रक्षा मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने पनि निर्णय गरेका छन्।
मन्त्री परिषद बैठकले यही जेठ 14 गतेदेखि 18 गतेसम्म हङकङमा आयोजना हुने अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा पर्यवेक्षकको रूपमा सहभागी हुन, परराष्ट्र मन्त्रीलाई स्वीकृति प्रदान गर्ने निजामती सेवा पुरस्कार सिफारिश समितिमा नेपाल सरकारका सचिवहरू मध्येबाट प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका शासकीय मामिला हेर्ने सचिव र विशिष्ट श्रेणीबाट सेवानिवृत्त कर्मचारी मध्येबाट पूर्व सचिव डाक्टर गोपी कृष्ण खनाललाई सदस्य तोक्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले सार्वजनिक सेवा प्रसारण नियमावली 2082 र खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजना स्वीकृत गर्ने, राष्ट्रिय खेलकुद विकास ऐन 2077 संशोधन गर्न बनेको विधेयक र सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न मनसूनको पूर्वानुमान र सम्भावित विपद जोखिम न्यूनीकरणका विषयमा आज बबरमहल स्थित जल तथा मौसम विज्ञान विभाग पुगेर जानकारी लिनुभएको छ। यस वर्ष गत वर्षको भन्दा बढ़ी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको अवस्थामा विभागको पूर्वानुमान सूचना प्रवाह कसरी भइरहेको छ र यसलाई थप प्रभावकारी बनाई जनधनको क्षति कसरी रोक्न सकिन्छ भन्ने बारेमा प्रधानमन्त्री ओलीले चासो लिनुभएको हो। विभागको अध्ययन र प्रस्तुति सुनेपछि प्रधानमन्त्री ओलीले विभागको पूर्वानुमान र सूचना प्रवाहलाई लक्षित क्षेत्रका जनताले बुझ्ने सरल भाषामा प्रभावकारी रूपमा सम्प्रेषण गर्न निर्देशन दिनुभयो। विभागका सबै स्टेशनहरू तन्दुरूस्त हालतमा राख्ने र अतिवृष्टि हुने खास क्षेत्रबारे स्थानीय तह, सुरक्षा निकाय र आम संचारका माध्यमबाट समेत सुसूचित गरेर मानवीय र भौतिक क्षति हुन नदिनेतर्फ सचेत हुन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो। विभागका महानिर्देशक कमलराज जोशीले यस वर्ष जेठ 18 गतेदेखि आगामी असोज 14 गतेसम्म मनसून अवधि हुने जानकारी गराउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राष्ट्रिय सतर्कता केन्द्रले आज आर्थिक वर्ष 2080-81 को वार्षिक प्रतिवेदन पेश गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा केन्द्रका सचिव सरजु कुमार वैद्यले प्रधानमन्त्री ओली समक्ष प्रतिवेदन पेश गर्नुभएको हो। त्यस अवसरमा प्रधानमन्त्री ओलीले सुशासन र विकासको मुख्य कार्यभार लिएर वर्तमान सरकार बनेकाले सोही बमोजिम प्रभावकारी ढंगबाट काम गर्न निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले विकास र सुशासनको बाधक भ्रष्टाचार भएकाले यसको नियन्त्रणका लागि सम्बद्ध सबै पक्षले इमानदारीपूर्वक तोकिएको जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो। प्रतिवेदनमा 16 योजनाको लक्ष्य अनुसार भ्रष्टाचार अन्त्य र सुशासनका लागि केन्द्रले सार्वजनिक निकायबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन र अनुगमन छड्के जाँच लगायतका काम गर्दै आएको उल्लेख गरेको छ। विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले 31 पटक सगरमाथा आरोहण गर्नुभएको छ। सोलुखुम्बु थामेका 55 वर्षीय शेर्पाले आज बिहान 4 बजे सगरमाथाको शिखरमा पुगेर यसअघि आफैले राखेको कीर्तिमान तोड्नु भएको हो। अघिल्लो वर्ष शेर्पाले 29 र 30 पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउनु भएको थियो। यो सिजनमा 46 आरोही समूहका 458 जनाले आरोहण अनुमति लिएका थिए। उनीहरू मध्ये करिब 500 जनाले सगरमाथा आरोहण गरेको पर्यटन विभागले जनाएको छ। आजदेखि सगरमाथा आरोहण सकिने विभागले जनाएको छ। यो वर्षको मनसून अवधिमा देशका धेरै जसो भूभागमा सरदरभन्दा बढ़ी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको आकलन छ। यस अवधिमा कृषि, स्वास्थ्य, यातायात क्षेत्रमा असर पर्न सक्ने भएकाले विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि पूर्व तयारी गर्न समेत विभागले सम्बद्ध सबैमा आग्रह गरेको छ। संवाददाता बालिका मादेनको रिपोर्ट।
जेठ 18 असोज 14 गतेसम्मको 4 महिनामा औसत भन्दा बढ़ी अर्थात 33.3%देखि 66.6%सम्म पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यस्तै यो अवधिमा वर्षा सहित न्यूनतम र अधिकतम तापक्रम समेत देशभर सरदर भन्दा बढ़ी रहने सम्भावना देखिएको छ। वर्षा र तापमान वृद्धि हुँदा कृषि, स्वास्थ्य र यातायात लगायतका क्षेत्रमा असर पर्न सक्ने भन्दै विभागले पूर्व रूपमा सचेत रहन सबैमा आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका मौसम विज्ञान सहायक सुरेश खनाल:
सदरभन्दा बढ़ी पानी पर्ने कारण बाढ़ी तथा पानी जम्ने समस्या हुन सक्छ, बालीमा लाग्ने रोग बढ्न सक्छ, मलेरिया, हैजा, डेंगू, झाडापखला जस्ता रोग फैलन सक्छन्। सरदर भन्दा बढी तापक्रमका कारण वृद्ध, बालबालिका र बिरामीहरूमा गर्मीको असर पर्न सक्छ, नदी नालामा बाढी आउन सक्छ, सड़क पुल पूर्वाधारमा क्षति हुन सक्छ, ठूलो पानी र बाढीले यातायात प्रभावित हुन सक्छ।
यस वर्ष गण्डकी प्रदेशको सबैजसो भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग, कर्णाली प्रदेशको पूर्वी भूभागमा 55-65% सबैभन्दा बढी पानी पर्ने देखिएको छ। यस्तै सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको उत्तर पूर्वी भूभाग र बागमती तथा कोशी प्रदेशको उत्तरी भूभागमा सरदर भन्दा 45-55% बढ़ी पानी पर्ने सम्भावना रहेको मौसम विभागको आंकलन छ। तर मधेस प्रदेशका केही भूभागमा भने सरदरमै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसूनको समयमा मौसम सम्बन्धी यथार्थ जानकारी लिई हुन सक्ने विपदका घटनालाई न्यूनीकरण गर्न पूर्व तयारी गर्नु आवश्यक रहेको बताउनुहुन्छ मौसमविद डेभिड ढकाल।
कहिले पानी पर्छ भन्ने त मौसम पूर्वानुमान नै भर पर्ने हुन्छ होइन। यो हुँदाखेरि चाहिँ यस्तै हामीले भनेको चाहिँ सरदर भन्दा बढी पानी पर्ने ठाउँमा भने कुनै दिन चाहिँ पानी पर्ने अनि कुनै दिन चाहिँ सुक्खा हुने पनि त्यो रहन छ होइन। अस्ति चाहिँ तपाईँको चाहिँ काठमाडौँमै पानी पर्दा भने दुई दिन मात्रै पर्दाखेरि पनि धेरै पानी पर्छ भएको थियो नि त। त्यसको लागि सबभन्दा पहिला चाहिँ तपाईँको चाहिँ यो मौसम पूर्वानुमान चाहिँ आधिकारिक सूचना लेखेर अनि त्यही अनुसारले तयारी गर्नुपर्ने हुन्छ।
जल तथा मौसम विज्ञान विभागले हालै जारी गरेको यस वर्षको मनसून पूर्वानुमान अनुरूप पूर्व तयारी र प्रतिकार्य अपनाउने तर्फ सरोकारवाला सबैको ध्यान पुग्न सक्ने हो भने विपदबाट हुने जोखिम न्यूनीकरण गर्न सकिने विज्ञहरूको भनाइ छ। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
यस वर्षको मनसून र त्यसबाट सृजना हुन सक्ने सम्भावित विपदबाट झापामा करिब 9,000 घर बाढ़ीको जोखिममा पर्ने अनुमान गरिएको छ। सम्भावित विपद पूर्व तयारीका लागि जिल्ला प्रशासन कार्यालय झापाको आयोजनामा भएको सर्वपक्षीय बैठकमा नेपाल रेडक्रस सोसाइटी झापाले सो अनुमानित तथ्याङ्क प्रस्तुत गरेको हो। स्थानीय तहका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी, सुरक्षा निकाय तथा विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी बैठकमा रेडक्रस झापाका सभापति लोकराज ढकालले झापामा 8,919 घर बाढ़ीको अति जोखिममा रहेको जानकारी दिनुभयो। उहाँले झापाका अधिकांश स्थानीय तहले मनसून पूर्वको तयारीमा खासै चासो नदेखाएको भन्दै विपद पूर्व तयारी तथा प्रतिकार्य योजनाको अभावले जनधनको ठूलो क्षति हुन सक्नेतर्फ सचेत रहनुपर्ने बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष 2082/83 बजेटका बारेमा ब्रिफिङ गर्नुभएको छ। सरकारले संवैधानिक व्यवस्था अनुसार यही जेठ 15 गते बिहिबार बजेट ल्याउँदैछ। सोही बजेटका बारेमा मन्त्री पौडेलले आज राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। बाजुराको जगन्नाथ गाउँपालिका ओडा नम्बर 2 काँडाकोटमा आज जीप दुर्घटना हुँदा रेडियो नेपालमा कार्यरत कर्मचारी सहित 3 जनाको मृत्यु भएको छ। दुर्घटनामा धनगढ़ी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुरामा कार्यरत कार्यालय प्रमुख 55 वर्षीय लोकबहादुर खड्का, जीप चालक कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका बाणीका 57 वर्षीय करण महतारा र बाजुरा बढ़ीमालिका नगरपालिका ओडा नम्बर 7 निवासी रेडियो नेपाल कालाजाग्रा रिले स्टेशनमा कार्यरत कर्मचारी 28 वर्षीय रविन्द्र धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका 2 जनालाई कोल्टी आधारभूत अस्पताल कोल्टीबाट सामान्य उपचारपछि हेलिकप्टर मार्फत नेपालगंज लगिएको कोल्टी आधारभूत अस्पतालले जनाएको छ। जीप सड़कबाट 80 मिटर तल खसेको थियो। दुर्घटनामा परि निधन भएका रेडियो नेपाल कालाजाग्रा रिले स्टेशनमा कार्यरत कर्मचारी रविन्द्र धामीप्रति रेडियो नेपाल हार्दिक श्रद्धांजली व्यक्त गर्दछ। यसैगरी नवलपरासी बर्दघाट सुस्तापूर्वकको मध्यविन्दु नगरपालिका साथ अमरसा जंगलमा मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। आज अमरसा गाउँबाट चोरमारातर्फ जाँदै गरेको 3 जना सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार दुर्घटनामा परि मध्यविन्दु साथ चोरमाराका 24 वर्षीय नवीन कुमाल र 22 वर्षीय रादिम मिधुनको मृत्यु भएको हो। दुर्घटनामा बर्दघाट नगरपालिका 5 मध्यविन्दु साथका गम्भीर घाइते भएका 28 वर्षीय मनिष घरती मगरको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अभ्यास महाकाली संरक्षण कार्यक्रम अन्तर्गत महाकाली नदी नियन्त्रण कार्य शुरू भएको छ। निर्माणाधीन पक्की पुलको गाइड बन्ड भत्किएको अवस्थामा नेपाली सेनाले निर्माण कार्य शुरू गरेको हो। समयमै पुननिर्माण नहुँदा महाकाली नदी नजिकको पक्की पुल, पुलको पहुँच मार्ग र आसपासका बस्तीहरू उच्च जोखिममा परेपछि सरकारले कञ्चनपुरका 7 ओडालाई 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेर नेपाली सेना परिचालन गरी नदी नियन्त्रण कार्य शुरू गरेको कञ्चनपुरका प्रमुख जिल्लाधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो। गत वर्ष भदौमा आएको बाढ़ीले महाकाली नदीमा निर्माणाधीन गाइड बन्ड भत्काएपछि उक्त क्षेत्र अझ बढ़ी जोखिममा परेको थियो। चीनको औपचारिक भ्रमणमा रहनुभएका पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका दलमा सहभागी सार्वजनिक सेवा प्रसारण पीएसपी नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्ट र चाइना मीडिया ग्रुप सीएमजीका वरिष्ठ पदाधिकारी बीच आज बेजिङमा द्विपक्षीय भेटवार्ता भएको छ। अध्यक्ष डाक्टर विष्ट र सीएमजीको एसिया तथा अफ्रिकी भाषी कार्यक्रम केन्द्रका निर्देशक तथा चाइना ग्लोबल टेलिभिजन नेटवर्क सीजीटीएनका कार्यकारी उप प्रधान सम्पादक आन सियाओयू बीचमा भएको छलफलमा दुवै संस्था बीचमा प्रविधि र कार्यक्रम आदान प्रदान गर्ने विषयमा सहमति भएको अध्यक्ष डाक्टर विष्टले जानकारी दिनुभयो। गत डिसेम्बरमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा पीएसबी र सीएमजी बीचमा आपसी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो। आजको छलफलमा सो समझदारी पत्रलाई कार्यान्वयनमा ल्याउने सम्बन्धमा दुवै पक्षले चाँडै गृह कार्य गरेर अगाडि बढ़ने सहमति जनाएका छन्। नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्र स्थापनापछि मुलुकमा पूर्वाधार विकासदेखि अन्य विभिन्न क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएका छन्। सुदूरपश्चिम प्रदेशमा पनि पूर्वाधार विकासका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल हुनुका साथै जनताले अनुभूति गर्ने गरी विकासका कामहरू भएको सरकारवालाको भनाइ छ। कैलालीबाट संवाददाता जगत साउदको रिपोर्ट।
नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्र स्थापनापछि सुदूरपश्चिम प्रदेशले पूर्वाधार विकासका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। गणतन्त्र आएपछि प्रदेशमा पूर्वाधार विकास निर्माणले तीव्रता पाएको छ भने त्यस्ता विकास निर्माणमा जनताको सहभागितामा बढ़ोत्तरी भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह आजसम्म आइपुग्दा प्रदेशको विकास समृद्धिका लागि ठूलो सहयोग पुर्याएको बताउनुहुन्छ।
प्रत्यक्ष जनतासँग सरोकार भएका कुराहरू सम्बोधन गर्ने कुरामा यो संघीय संरचनाले सपोर्ट गरेको छ र जनताले अझ बढी भरोसा गरेको देखिन्छ।
गणतन्त्रपछि पूर्वाधार विकासका क्षेत्रमा थुप्रै उपलब्धि हासिल भई राष्ट्रिय विकासको मूलधारसँग जोडिने गरी सुदूरपश्चिम प्रदेशले फड्को मारेको छ। जनतासँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सड़क लगायत क्षेत्रको पूर्वाधार विकास निर्माण कार्य राष्ट्रिय विकासको मूल प्रवाहमा जोडिन पुगेको छ। प्रदेश सभा सदस्य शिव सिंह ओली,
सुदूरपश्चिममा राष्ट्रिय महत्वका योजनाहरू निकै कम भएको सन्दर्भमा गणतन्त्रपछि राष्ट्रिय गौरवका योजनाहरू यहाँ सञ्चालित छन्। उत्तर दक्षिण जोड्ने सड़कहरूको काम अगाडि बढ़िरहेको छ। त्यसै गरी सुक्खा बन्दरगाहको कुरो छ। यहाँका एयरपोर्टहरू सुधार गर्ने कुराहरूदेखि लिएर शिक्षा क्षेत्रमा हेर्नुहुन्छ भने, स्वास्थ्य क्षेत्रमा हेर्नुहुन्छ भने निकै प्रगति भएको छ, यहाँ हामीले पाउन सक्छौ।
मुलुकमा गणतन्त्र आएपछि प्रदेशका सबै जिल्लामा राष्ट्रिय राजमार्गको पहुँच पुगेको छ भने पहाड़ी जिल्लाका सदरमुकामसम्म सड़क कालोपत्रे भई स्तर उन्नतिको काम भएको छ। विकासको गतिले जनतालाई गणतन्त्रको प्रत्याभूति दिलाएको छ। गणतन्त्र पछिको पूर्वाधार विकासलाई सन्तोषजनक रूपमा लिन सकिने सरकारवालाको भनाइ छ। सुदूरपश्चिम नागरिक समाजका सचिव गम्भीर सिंह अयर,
गणतन्त्र स्थापनापछि सुदूरपश्चिमको विकासमा ठूलो फड्को मारेको छ। यहाँ चाहिँ विकास व्यवस्थित भएको छ, पुनर्निर्माणका कामहरू तीव्र रूपमा भएका छन्। उत्तर दक्षिण राजमार्गहरू बालपत्रे भएको छ, मान्छेले विकास अनुभूति गर्ने खालले कामहरू भएका छन्। अहिले सन्तोषजनक मान्नुपर्छ।
मुलुकको समृद्धिको मूल आधार पूर्वाधार विकास भएकाले समुन्नत सुदूरपश्चिम निर्माणका लागि सहकार र समन्वय आवश्यक देखिन्छ।
जगत साउन्ड, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, धनगढी।
नेपाल प्रेस युनियनले 34 स्थापना दिवसका अवसरमा आज काठमाण्डुमा आयोजन गरेको कार्यक्रममा नेपाली कंग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले जलवायु चेतना सम्बन्धमा सरकार र सरकारवालाको भूमिका एकीकृत रूपमा अघि बढ़नुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुम देवी थापाले जलवायु परिवर्तन विश्वको जल्दो बल्दो विषय भएको उल्लेख गर्दै मीडियाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। कार्यक्रममा प्रतिनिधि सभाका सदस्य उदय शमशेर राणाले नेपालले जलवायुजन्य क्षतिपूर्तिका लागि जलवायु वित्तमा पहुँच पुर्याउन आवश्यक रहेको उल्लेख गर्नुभयो। नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीले पछिल्लो समय केही व्यक्तिहरूका विकृति देखाएर सिंगो राजनीतिक व्यवस्थालाई नै बदनाम गराउने काम भइरहेको भन्दै यस्ता भ्रम चिरेर यथार्थ बाहिर ल्याउनका लागि प्रेसको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो। ओखलढुङ्गामा सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा 5 जनालाई प्रहरीले पक्राउ गरेको छ। जेठ 11 गते स्थानीय एक किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै पीड़ितले प्रहरीमा जाहेर दिएपछि मोलुङ गाउँपालिका 2 5 जना किशोरलाई पक्राउ गरेर अनुसन्धान शुरू गरिएको प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो। अफ्रिकी राष्ट्र नाइजेरियाको बेन्यु राज्यको 3 गाउँमा भएको आक्रमणमा 30 भन्दा बढ़ी मानिसको मृत्यु भएको छ। घटनामा परि मृत्यु हुनेमा बाल बालिकाहरू समेत रहेका अधिकारीहरूले बताएका छन्। नाइजेरियामा प्राय 2 समूह बीच गाई वस्तु चोरीका लागि झडपहरू हुने गर्दछ। चीनले तियानवेन टू नामक अन्तरिक्ष यान यही मे 29 तारीकमा प्रक्षेपण गर्ने घोषणा गरेको छ। उक्त यानले पृथ्वीको नजिक रहेको एउटा क्षुद्र ग्रह तथा ग्रहहरू बीच रहेको एउटा अनौठो पुच्छ्रे ताराको अध्ययन तथा नमूना संकलन गर्नेछ। तियानवेन टू चीनको दोस्रो अन्तरिक्ष अन्वेषण मिशन हो, जसले पृथ्वी नजिकको क्षुद्र ग्रहबाट नमूना संकलन गर्ने र ग्रह पथको पुच्छ्रे ताराको अध्ययन गर्ने उद्देश्य राखेको छ। क्षुद्र ग्रहबाट आकाशमा घुमिरहने पिण्डबाट वैज्ञानिक अनुसन्धानका लागि नमूना लिने कार्यलाई क्षुद्र ग्रह भनेर बुझिन्छ, जसले यहाँको माटो, धुलो, ढुङ्गा र अन्य तत्व संकलन गर्ने कार्य गर्दछ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका नवनियुक्त गवर्नर डाक्टर विश्वनाथ पौडेल बीच आगामी बजेट, मौद्रिक नीति लगायतका विषयहरूमा छलफल भएको छ। सिंहदरबार स्थित योजना आयोगमा भएको भेटवार्तामा मुलुकको वित्त नीति र मौद्रिक नीति बीच तादन्यता र अन्तर सम्बन्धका विषयहरूमा छलफल भएको राष्ट्रिय योजना आयोगका उपाध्यक्षको सचिवालयले जनाएको छ। 16 आवधिक योजनाले लक्षित गरे अनुरूपको उच्च, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्न अवलम्बन गर्नुपर्ने रणनीति बारे पनि भेटका क्रममा छलफल भएको छ। दाङको राप्ती गाउँपालिकाले फोहोरबाट टायल उत्पादन शुरू गरेको छ। फोहोरलाई मोहर बनाउने गाउँपालिकाको नीति अनुसार स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा टायल उत्पादन शुरू भएको हो। राप्ती गाउँपालिका 2 पुण्यपुरमा प्लास्टिक जन्य फोहोरबाट टायल, इन्टरलक लगायत सामग्री उत्पादन शुरू गरिएको छ। स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा फोहोरबाट टायल, इन्टरलक, इटा लगायत सामग्री उत्पादन गर्न लागि हो। गाउँपालिका र इको फ्यामिली प्राइभेट लिमिटेड को सहकार्यमा फोहोरलाई व्यवस्थापन गरेर टायल, इन्टरलक लगायत सामग्री उत्पादन गर्न थालिएको इको फ्यामिली प्रालीका सुपरभाइजर लाल बहादुर चौधरीले जानकारी दिनुभयो। उत्पादित टायलको मूल्य प्रतिगोटा 25 तोकिएको छ। खोटाङको दिक्तेल, रूपाकोट, मजुवागढी नगरपालिकाले बाँसजन्य सामग्री उत्पादन तथा प्रवर्धनको काम शुरू गरेको छ। बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सामग्री उत्पादन गर्दै बजारीकरण गरेर नगरवासीको आय आर्जनमा वृद्धि गराउने योजनाका साथ नगरपालिकाले प्रवर्धन को काम शुरू गरेपछि स्थानीय उद्यमीहरू उत्साहित भएका छन्। बाँसजन्य सामग्री प्रवर्धन गर्ने उद्देश्यले नगरपालिकाको मुख्य आयोजनामा गत फागुनमा 3 दिने दिक्तेल बजार प्रथम राष्ट्रिय बाँस सम्मेलन 2081 आयोजना गरिएको थियो। सम्मेलनले दिक्तेल बजारमा बाँसको संग्रहालय स्थापना गरेर खोटाङलाई बाँसको राजधानीका रूपमा पहिचान दिलाउन पहल गर्ने निर्णय गरेको छ। दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्ने, फागुन 15 गतेलाई हरेक वर्ष राष्ट्रिय बाँस जागरण दिवसका रूपमा मनाउन पहल गर्ने, प्रत्येक 3 वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजन गर्ने लगायत निर्णयहरू सम्मेलनका क्रममा भएका छन्।
अब खेल समाचार। नेपालले मे 30 र जून 2 तारीकमा घरेलु टोली थाइल्याण्डसँग खेल्न लागेको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको विदाई गरिएको छ। टोलीलाई मंगलबार अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज विक्रम नेमाङ, महासचिव किरण राई, प्रवक्ता सुरेश शाह, केन्द्रीय सदस्य सरिला श्रेष्ठ मलेकु लगायतले विदाई गर्नुभयो। एन्फाले यसअघि नै मैत्रीपूर्ण खेलका लागि एन्जेला तुम्बापु सुब्बाको कप्तानीमा 23 सदस्यीय टोली घोषणा गरिसकेको छ। प्रशिक्षक राजेन्द्र तामाङले टोलीमा पुराना खेलाड़ीलाई नै समावेश गर्नुभएको छ। नेपालले एएफसी महिला एसिया कप छनौटको तयारीका लागि थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। छनौटको पहिलो चरणका खेलहरू मे 4 तारीकबाट शुरू हुनेछ। छनौटमा नेपाल समूह एमा रहेको छ। नेपाल रहेको समूहमा नेपालसँगै लाओस, श्रीलंका र उज्बेकिस्तान रहेका छन्। समूह विजेताले आगामी वर्ष अस्ट्रेलियामा आयोजना हुने एएफसी महिला एसिया कपमा स्थान बनाउनेछ। नेपाली टोलीको गोलरक्षकमा एन्जेला तुम्बापु सुब्बा कप्तान रहेकी छन् भने अञ्जना राणा मगर र उषा नाथ छन्। यस्तै डिफेन्सतर्फ अमृता जैसी, गीता राणा, विमला विक, पूजा राणा, निशा थोकर, समीक्षा घिमिरे र मनमाया दराई रहेका छन्। मिडफिल्डरमा अनिता बस्नेत, विमला चौधरी, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राणा मगर, सरस्वती हमाल र सुषमा तामाङ छन्। स्ट्राइकरमा सावित्रा भण्डारी, रश्मि कुमारी घिसिङ, चन्द्र भण्डारी, अनिता केसी र रेखा पौडेल छन्। अब मौसम आगामी 24 घण्टामा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाड़ी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम 19 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 29.2, न्यूनतम 20.1 डिग्री सेल्सियस, पोखराको अधिकतम 31.5, न्यूनतम 21.4 डिग्री सेल्सियस, वर्षा 23.9 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 34, न्यूनतम 24.3 डिग्री सेल्सियस, वर्षा 9.8 मिलिमिटर र दिपायलको अधिकतम तापक्रम 35.3, न्यूनतम 22.1 डिग्री सेल्सियस। अन्त्यम यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिपक्षी दलहरूद्वारा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै संसद बैठक अवरूद्ध। आरोही कामिरिता शेर्पाद्वारा 31 पटक सगरमाथाको सफल आरोहण। बाजुराको जगन्नाथ गाउँपालिका काँडाकोटमा जीप दुर्घटना, 3 जनाको मृत्यु। र अफ्रिकी मुलुक नाइजेरियाको बेन्यू राज्यमा भएको आक्रमणमा 30 जना भन्दा बढ़ीको मृत्यु। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।